الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں اللہ رب العالمین ہم سب کو دین متین کا علم عطا فرمائے علم نافع عطا فرمائے جو علم سیکھیں اس پر ہمیں عمل پیرا ہونے کی توفیق عطا فرمائے ہمارے پیارے رسول صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان معظم علی شان ہے کہ جو شخص جمعہ کے دن مجھ پر 100 مرتبہ درود بھیجے اللہ اس کی 100 حاجتیں پوری فرماتا ہے ان 100 حاجتوں میں سے 30 حاجتیں دنیا کی اور 70 حاجتیں آخرت کی اپنی رحمت سے پوری فرمائے گا اللہ پاک مجھے آپ کو کثرت کے ساتھ درود پاک پڑھنے کی توفیق عطا فرمائے بطور خاص جب جمعرات کا دن آئے شب جمعہ اسی طرح روزے جمعہ یہ کثرت کے ساتھ ان گھڑیوں میں درود پاک پڑھنے کا معمول ہونا چاہیے اللہ پاک عمل کی توفیق عطا فرمائے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلات و سلام علیکہ یا سیدی یا رسول اللہ ناظرین اس پروگرام میں آپ کے سوالات کو آپ کی کالز کو آپ کے ویڈیو سوالات طور خاص ہم آنر کرتے ہیں اور ان کے جوابات ان کی شرعی رہنمائی آپ تک پہنچانے کی بھرپور سعی اور کوشش کی جاتی ہے آج کے ہمارے مجیب اور مہمان مفتی صاحب مفتی جمیل صاحب ہیں حضرت آپ کو خوش آمدید کہتے ہیں
جزاکم اللہ
کیسے مزاج گرامی آپ کے
الحمدللہ علی کل
ماشاءاللہ تو بڑھتے ہیں ناظرین کی کچھ ہمارے پاس ویڈیو سوالات ہیں ان کی طرف پہلے بڑھتے ہیں
میرا نام اصغر علی کھتری ہے میں آپ سے یہ سوال کرنا چاہتا ہوں کہ طلاق دیتے وقت کیا طلاق کی نیت ہونی ضروری ہے اس کے بارے میں کیا حکم ہے شریعت میں
طلاق دیتے وقت طلاق کی نیت ہونا عام طور پر بظاہر سب کچھ لوگ کر کے بھی آ جاتے ہیں اور آپ کا بھی تجربہ اس میں کہ روزمرہ میں کتنے افراد ایسے آتے ہیں لیکن ان کا ایک ہی پوائنٹ یہ ہوتا ہے کہ ہماری نیت نہیں تھی دل سے نہیں دی تھی کیا کہیں گے
بسم اللہ الرحمن الرحیم طلاق مرد اور عورت کے درمیان جو رشتہ ازدواج ہے اس کو ختم کرنے کا نام ہے طلاق تو عورت طلاق کے ذریعے سے شوہر کے طرف سے جو ایک نکاح کے بندھن میں بندھ چکی ہوتی ہے تو طلاق کے ذریعے سے عورت کے لیے وہ بندھن ٹوٹ جاتا ہے اور یہ رشتہ ازدواج ختم ہو جاتا ہے تو اب اس کے اندر جیسے ان کا سوال ہے اور یہ اکثر و بیشتر جو بھی طلاق دینے کے بعد ایک پشیمانی آدمی کو ہوتی ہے پچھتاوا ہوتا ہے طلاق کے بعد کی لائف کا جو اگلا جو اسٹائل چینج ہو چکا ہوتا ہے آدمی ایک تنہائی محسوس کر رہا ہوتا ہے تو اب وہ کسی بھی طور پر اس طرح ایک خواہش ظاہر کرتے ہیں کہ کوئی صورت ایسی ممکنہ نظر آتی ہے کہ جس میں ہمارا یہ رشتہ دوبارہ قائم ہو جائے یا بحال ہو جائے تو اب اس کے لیے ایک پہلو یہ بھی ہوتا ہے کہ جس میں آدمی یہ کہہ رہا ہوتا ہے کہ میری طلاق دینے کی نیت نہیں تھی میں نے سوچا بھی نہیں تھا کہ میں طلاق دے دوں گا تو میرے اتنے بچے ہیں ہمارے خاندان میں کبھی طلاق نہیں ہوئی تو میں طلاق کیسے دے سکتا ہوں لیکن معاملہ یہ ہوتا ہے کہ الفاظ طلاق انہی کی زبانی نکلے ہوتے ہیں زبان سے ٹھیک ہے غصے ہی کے اندر آدمی طلاق کی طرف چلے جاتا ہے عمومی حالات میں تو غصے کو کنٹرول کرنا چاہیے تھا اب غصے کو کنٹرول نہیں کیا اور جو اول فول کلام لڑائی جھگڑے جو بھی طلاق تک لے جانے والے جھگڑے ہوتے ہیں آدمی اپنی زبان پہ کنٹرول نہیں کر رہا ہوتا اور یہ وہ وقت ہوتا ہے یعنی یہ 2-3 منٹ ایسے ہوتے ہیں طلاق سے پہلے کے کہ اس میں عورت کو کوئی ٹھنڈا کر دے یا مرد کو کوئی ٹھنڈا کر دے کہ بھائی تھوڑا سا صبر کر لو رک جاؤ ٹھنڈے ہو جاؤ حالات دیکھ لو بچوں کو دیکھ لو لیکن یہ 2-3 منٹ بس یوں گنوا دیے جاتے ہیں اور مرد کی زبان سے عورت کے لیے طلاق کے پورے پورے جملے نکل جاتے ہیں کہ جا میں نے تجھے طلاق دی طلاق دی طلاق دی یا میں تجھے طلاق دیتا ہوں طلاق دیتا ہوں طلاق دیتا ہوں یا میری طرف سے تجھے طلاق ہے طلاق ہے طلاق ہے. اب اس آدمی نے اپنی اہلیہ کو جھگڑے میں تین طلاقیں دے دی ہوتی ہیں, تو اب بعد میں جب غصہ ٹھنڈا ہوتا ہے تو بھائی کیوں طلاق ہوئی, نتیجہ یہ نکلتا ہے کھودا پہاڑ نکلا چوہا. یعنی کوئی وجہ ایسی نہیں تھی کہ جس پہ ہم یہ کہیں کہ یار انہوں نے بیٹھے بٹھائے ایک ہنستے بستے گھر کو اجاڑ دیا. چھوٹی سی کوئی بات ہوتی ہے جس پہ صبر نہیں ہوتا. اب یہ کہنا کہ میری نیت نہیں تھی ارادہ نہیں تھا, تو دیکھیں طلاق ایک ایسی چیز ہے کہ طلاق کا معنی طلاق کے علاوہ اور کچھ ہے نہیں. اب کوئی آدمی کہے میری نیت یہ نہیں تھی تو میری نیت وہ تھی, تو یہ جو نیتوں کے معاملات ہیں نا, احتمالات جو نکالے جا رہے ہیں, یہ ان جگہوں پہ ہوتے ہیں جہاں پہ کسی لفظ کے اندر ایک سے زیادہ معنی بنتے ہوں. تو پھر آدمی کہہ سکتا ہے میری یہاں پہ مراد یہ نہیں تھی یہ تھی. لیکن لفظ طلاق ایسا ہی ہے جیسے اگر کوئی کہے پانی, تو پانی کا مطلب پانی ہی ہوگا,
صحیح
چائے نہیں ہوگا نا. تو اسی طرح طلاق کا مطلب یہ کوئی تحفہ نہیں ہے, طلاق کا مطلب مرد اور عورت کے درمیان رشتہ ازدواج کا ختم ہو جانا. طلاق کا جب یہی مطلب ہے اور کوئی اس کا مطلب نہیں سمجھا جاتا. اب آدمی کہے کہ میں نے یہ جو لفظ نکالے ہیں وہ طلاق کی نیت سے نہیں نکالے تھے, تو یہ اپنے اس دعوے میں سچا نہیں ہے. تو اس کو اس کے دعوے میں سچا نہیں سمجھا جائے گا. اور اس نے جب اپنی اہلیہ کو طلاق دی, ایک طلاق دی تو ایک ہو جائے گی, دو دی تو دو ہو جائیں گی, اور تین طلاق بھی چاہے مختلف اوقات میں دی ہوں یا ایک ہی نشست ایک ہی مجلس میں دی ہوں, وہ تینوں ہی واقع ہو جاتی ہیں. اب آدمی کہے میری نیت نہیں تھی, تو نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے اس چیپٹر کو اپنی امت کے لیے بالکل واضح کر دیا کہ فرمایا تین چیزیں ایسی ہیں کہ جس میں اگر کوئی سنجیدگی کے ساتھ وہ کام کرے تو بھی وہ سنجیدہ ہے, اور اگر اس میں وہ مذاق کرے وہ مذاق میں وہ تین کام کر دے تو بھی وہ کام سنجیدہ ہی سمجھے جائیں گے,
یعنی واقع ہو جائیں گے.
تو نبی کریم صلی اللہ علیہ وسلم نے ان تین کاموں میں سے ایک کام طلاق کو ارشاد فرمایا کہ اگر میاں بیوی آپس میں بالفعل مذاق کر رہے ہیں, شوہر جب مذاق ہوگا تو حقیقی نیت تو نہیں ہوگی نا.
بالکل.
تو مذاق میں اگر اپنی بیوی سے کہتا ہے کہ آج میرا دل چاہ رہا ہے کہ میں کچھ کر دوں, اب وہ کیا کر دوں, لو بھائی میں نے تمہیں طلاق دی, اب یہ مذاق وہ مذاق ہو رہا ہے, وہ بھی ہنسے یہ بھی ہنسے, تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس چیز کو ختم کر دیا کہ کوئی طلاق کے الفاظ اپنی بیوی کو کہے, اپنی بیوی کو طلاق دے, وہ بعد میں کہے میں تو مذاق کر رہا تھا, تو اس کا مذاق کرنا بھی اب سیریس لے لیا گیا اور طلاق کا حکم دیا جا رہا ہے. تو جہاں حالات ہی سنگین ہو جائیں, معاملات ہی لڑائی جھگڑے والے ہو جائیں, اور وہاں پر عورت کی طرف سے بھی مطالبہ ہو جائے کہ اس طرح جینے سے بہتر ہے بھائی مجھے آزاد کر دو.
بالکل
ٹھیک ہے. اب آدمی
یہ مطالبے بس وقت اتنا زور پکڑ جاتے ہیں کہ سامنے والا بھی,
تو اب ایسے میں جب اس کے مطالبے کو آدمی نے پورا کرتے ہوئے کہا کہ میں نے تجھے طلاق دی, اب بعد میں کہتا میری نیت نہیں تھی, تو جب مذاق مسخری میں نیت کا اعتبار نہیں کیا گیا طلاق میں, جب واقعتاً غصہ ہو اور دونوں طرف سے طلاق تک معاملات پہنچ رہے ہوں, تو اب آدمی کہتا ہے میری نیت نہیں تھی, تو اس کی نیت کا انکار یہ کسی بھی طرح ویلڈ نہیں ہے, اور اس حالت میں بھی طلاق واقع ہو جاتی ہے.
بڑا اہم ٹاپک ہے, اور ظاہر ہے گھر گھر کی ایک طرح کی ضرورت بھی ہے ہر مرد کو جو بھی شادی کر رہا ہے, کم از کم اس طرح کی چیزیں تو اس کو علم میں ہونی چاہیے کہ یہ معاملات کرتے ہوئے نکاح میرا ہو رہا ہے, اور اگر ایسے سے الفاظ بولے گئے تو یہ نکاح ختم بھی ہو جائے گا. جمیل صاحب, شادی ہونے لگتی ہے تو منگنی ہے, بلکہ منگنی سے پہلے کچھ ایسی بیٹھک ہوگی, بات ہوگی, رشتہ دیکھا جائے گا, آپس میں ایک دوسرے کی معلومات یہ اکٹھی کی جائیں گی, انکوائری کی جائے گی, کتنے لوازمات یہ کرتے ہیں ہم اور ہمارے معاشرے میں ہے, لیکن افسوس سے کہنا پڑتا ہے کہ جب کبھی ایسا معاملہ آ جائے, نہ کوئی بیٹھک ہے, نہ کوئی پنچایت بیٹھی, نہ کوئی خاندان والے بیٹھے, نہ کسی عالم سے رہنمائی لی ہے, اور خود ہی یک طرفہ بیٹھے بٹھائے اتنا بڑا یہ فیصلہ کر لینا, یہ کسی طرح بھی عقل مندی نہیں ہے. اللہ نے مرد کو طلاق کا اختیار دیا ہے, اور اس کی وجہ جو علماء نے لکھی کہ مرد اپنے فیصلوں کے اندر کچھ فراست والا, عقل والا, شعور والا, बनिस्बत औरत के ज्यादा इसे कहा गया है कि ये सब्र वाला भी है, बर्दाश्त के मादा भी इसमें ज्यादा है और इसको इसलिए तलाक का इख्तियार दिया गया, ना कि ये उधर से उससे भी ज्यादा स्पीड में हो और यकदम ही ऐसे मामला ये कर गुजरे। बहरहाल ये एक मसला था, लेकिन फिर भी किसी के साथ खास वाक्य पेश आया है तो जमील साहब उनको क्या कहेंगे आप?
देखें, अगर अल्लाह ना करे किसी के घर में इस तरह तलाक का मामला हो गया है तो होता यह है कि खानदान के बड़े बूढ़े भी इस मसले को हल कर रहे होते हैं, गली मोहल्ले के बाबा जी भी इस मसले को हल कर रहे होते हैं, बाज़ लोग मस्जिद के इमाम साहब के पास चले जाएंगे, इमाम साहब भी कोई आलिम नहीं होते, नॉर्मल ही इमामत कर रहे हो तो उनसे मसला पूछ लेंगे, किसी तरह बस ये जवाब मिल जाए कि आप लोग रह सकते हैं। अरे गुस्से में तलाक कोई होती है? इस तरह कोई तलाक होती है जिस तरह तुम लोगों ने लड़क के और झगड़ा करके तलाक दे दी? तो भाई तलाक की कैसे होती है?
कैसे होती? फिर पिछले दिन कहा, बोले भाई वो तो 35 साल से नमाज पढ़ रहे हैं हाजी साहब, तो उन्होंने बताया कि आपने मेहर नहीं दिया था तो तलाक कैसे होगी? वो मैंने कहा भाई तलाक दी है तो अब मेहर लाजमी हो गया फौरन।
हाजी साहब ने ये नहीं बताया कि आपने मेहर नहीं दिया तो निकाह कैसे हो गया?
निकाह कैसे हुआ जो कि मेहर के निकाह के उसमें था?
हाँ, तो असल देखें बस ये लोग जितने मुंह उतनी बातें, हर एक के अपने तज्जिए तबसरे और ये तज्जिए तबसरे बाज़ औक़ात बिल्कुल ही उलट होते हैं, लिहाजा ये मसले हल करने के लिए आवाम को चाहिए कि अगर अल्लाह ना करे ऐसा हो चुका हो तो फिर मुफ्तियाने किराम से ही रुजू करें, वही आपको दुरुस्त तरीके से तालीम फरमाएंगे, रहनुमाई फरमाएंगे कि इस सूरत में तलाक हुई है या नहीं हुई। बाज़ औक़ात तलाक नहीं होती शफीक साहब, और तलाक नहीं हुई और दारुल इफ्ता में केस आ गया, तो अब एक केस मिसाल के तौर पे एक खातून दारुल इफ्ता में पहले आई कि मुझे मेरे शोहर ने तलाक दे दी है, तो उनसे कहा कि देखें इस तरह आपके बयान पे तो कोई हम फैसला नहीं करेंगे, आपको शोहर को भी लेकर आना होगा। तो जब वो शोहर को अपने साथ लेकर दारुल इफ्ता में आई, तो अब दारुल इफ्ता में आने के बाद दोनों का जब बयान लिया गया तो दोनों के बयान में खुलासा ये निकला कि औरत ये कह रही है कि मुझे इन्होंने कहा था कि मैं तुम्हें तलाक दे दूंगा। आदमी भी ये कह रहा है कि भाई मैं इतनी उम्र में मैं कैसे तलाक दूं, मैंने इनको यही कहा था, तलाक की धमकी दी थी कि मैं तुम्हें तलाक दे दूंगा, और तलाक दे दूंगा कहने से तलाक नहीं होती। अब खातून कह रही है कि इनकी जबान पे तलाक का लफ्ज तो आ ही गया ना।
अच्छा,
3 दफा इन्होंने मुझे कहा है कि मैं तुम्हें तलाक दे दूंगा, अब तलाक का लफ्ज अब जबान पे आ गया तो हो गई। हालांकि शोहर और बीवी इस बात पे मुत्तफिक हैं कि शोहर ने यह कहा था मैं तुम्हें तलाक दे दूंगा। एक खातून ने जहन ये बना लिया कि चूंकि तलाक का लफ्ज इन्होंने मुझे बोल दिया ना,
चाहे किसी तरह भी लफ्ज
किसी तरह बोल दिया तो बस हो गई। अब इस मसले को फिर दोनों को हल करवाया गया कि ये एक फ्यूचर में एक तलाक देने का इरादा जाहिर किया है, और तलाक देने का इरादा जाहिर करना और है, तलाक देना तलाक वाकई हो जाना ये एक अलग चीज है।
ठीक है, इसके लिए बकायदा दारुल ताले सुन्नत से रहनुमाई आप लीजिए, और जिनके यहाँ भी इस तरह का मामला हो या कोई ये कदम उठाना चाह रहा है तो उसके लिए बकायदा पहले उनको पूछना चाहिए। शरीयत ने जाहिर है हर चीज़ का हल रखा है, किस वक्त जाकर कौन सा वो इकदाम किए जाएं, तो रहनुमाई ले लेंगे तो गुनाह से भी महफूज हो जाएंगे, जो मामला है वो भी शरीयत के दायरा कार के मुताबिक वो हल भी हो जाएगा। जी बढ़ते हैं आपके सवालात की तरफ, देखते हैं।
मुफ्ती साहब से ये मेरा सवाल है कि हमारी बीवी अगर हमारे हमसे 2 दिन की परमिशन लेके गई और 4 दिन रुकती है अपने मायके में, तो इसके ऊपर आपके क्या तासुरात होंगे कि ये सही है कि ये गलत है?
चले जी जमील साहब, ये अब उधर आना शुरू हुए हैं भी क्या क्या हो सकते हैं, क्या क्या मामला बस वक्त होते हैं।
तलाक वाके होने का एक सबब ये भी बन सकता है कि औरत शोहर की नाफरमानी कर रही है ना, तो अब यह है कि अगर खातून 2 दिन का कहकर गई हैं, परमिशन 2 दिन की मिली है मेके में रहने के लिए, तो उन्हें फिर अपनी इस परमिशन के मुताबिक ही 2 दिन बाद अपने घर वापस आ जाना चाहिए, और अगर इनको मजीद रहना है तो मजीद रहने के लिए ये रिक्वेस्ट करें अपने शोहर से कि अगर आपकी इजाज़त है तो मैं मज़ीद 2 दिन और रुक जाऊं। अगर शोहर की तरफ से इजाज़त मिले तो वो ठहर सकती हैं, अगर शोहर इजाज़त नहीं देता तो अब औरत ये ना करे कि मैं तो रहूंगी, अब तो आ चुकी हूँ मैं, के लिहाजा 2 दिन बाद ही आऊंगी, तो ये आज 2 दिन रहना ठीक है, आज दो दिन रहने की आप ख्वाहिश कर रही हैं, कहीं ऐसा ना हो कि मुस्तकिल रहने की कोई सूरत बन जाए यानी तलाक हो जाए, तो ऐसा करें कि बार बार अपने मेके आती रहें, शोहर के घर जाती रहें। तो ये इसमें यही कि शोहर की इताअत एक औरत के ऊपर लाजिम है। अव्वलन एक औरत का हक है कि अपने वालदेन से मुलाकात करें,
ठीक।
तो बाज़ लोग ये हक औरत को नहीं दे रहे होते,
जी हाँ। अब एक बल्कि बात तक करने की भी मुमानत होती है कि आप बात भी नहीं कर सकते।
अब जैसे एक ये है कि कराची में ये रुख्सत होकर आई हैं और पंजाब से इनका ताल्लुक है, तो अब ये तो इतनी जल्दी जल्दी तो ले जाना मुश्किल है और औरत का जाना भी मुश्किल। तो अब ये है कि अगर बाद वक्त बिल्कुल करीब होते हैं तो इनका जाना आना आसान है। तो एक औरत का अपने वालदेन से मुलाकात कर लेना, इन औरत का हक है कि हफ्ते में एक बार वो अपने वालदेन की ज्यारत के लिए जा सकती है। अब वो ज्यारत के लिए जाना एक अलग चीज़ है, वहाँ रुकना ये औरत का हक नहीं है, ये अब शोहर की परमिशन है। अगर शोहर इजाज़त देता है रुकने की एक दिन दो दिन हफ्ता दस दिन, तो शोहर की इजाज़त से औरत रुक सकती है, लेकिन हफ्ते में एक दिन अपने वालदेन की ज्यारत करना तो ये औरत का हक है। अच्छा, अब आजकल मोबाइल के जरिए भी ये काम बड़ा आसान हो चुका है कि पंजाब में मेका है तो अब ये रोज़ाना की बुनियाद पर भी यूँ अपने वालदेन से ज्यारत कर सकती है। तो अब ये है कि शोहर को भी चाहिए कि अपने औरत के इस हक में ये भी रुकावट पैदा ना करे।
ठीक है,
होता ये है कि ये अगर एक रुकावट डालता है तो औरत कहती है इतने अरसे तक इन्होंने जाने नहीं दिया तो अब मैं भी जब जाऊंगी तो इतने दिन रुक कर आऊंगी। अब ये बिला वजह का एक झगड़ा है। तो दोनों एक दूसरे के हुकूक जब पूरे करेंगे, एहतराम के साथ इस रिश्ते को चलाएंगे, तो इंशाल्लाह इसकी बरकतें पाएंगे। और अगर इसने ऐसा किया था तो अब मैं भी ऐसा करूं, तो ये जो कंडीशन होगी ना मियां बीवी के रिश्ते इस तरह नहीं चलते
चलते।
फिर वो इस निकाह का इस रिश्ते का जो एक लुत्फ है, एक मुआशरे के अंदर इसमें जो सुकून है वो फिर खत्म हो जाता है। लिहाजा औरत को चाहिए कि अगर वो दो दिन की इजाजत उनको मिली है और मजीद अगर उनको वहां पर रहना चाह रही हैं तो शोहर से रिक्वेस्ट करें, शोहर से इजाजत लें। इसको यूं समझें जैसे कोई अगर किसी इदारे में काम करता हो और 10 दिन की छुट्टी लेकर गया हो तो अब वो 10 दिन बाद उसे उस इदारे में वापस आना होता है। मजीद अगर छुट्टियां चाहिए तो एप्लीकेशन देनी पड़ती है, तो इजाजत मिलने पर मजीद वो छुट्टियां कर लेता है तो इससे क्या होता है उसका रिकॉर्ड खराब नहीं होता। तो औरत को भी चाहिए कि अपने शोहर की रजा में राजी रहे।
ठीक है, और इसमें भी फामो तफीम से अगर काम लिया जाए और शोहर भी बाज़ औक़ात जिद में ना आए ऐसे मामले में, और वाकई देख रहा है कि कुछ ऐसा प्रॉब्लम है और इस तरह के मामलात हैं, तो चलें दो दिन और मजीद जो है वो रुकने का कह दिया जाए।
शोहर को भी इस तरह के मामलात में तआवुन करना, ये रिश्ता बाहमी तआवुन से ही चलता है। मिसाल के तौर पर ऐसा भी बाज़ औक़ात होता है कि हमने दो दिन की परमिशन दी, अब वहाँ पर उनकी बहनें भी शादीशुदा वो आ रही हैं, दूसरे दिन वो भी रहने आ रही हैं, तो अब ये होता है कि दोनों बहनें मजीद कुछ दिन रह लेंगी मेके में। अब हम कहें नहीं, दो दिन तुम्हारे पूरे हो गए, अब आ जाओ, वो आने वाली आ तो जाएगी फरमा बरदार, लेकिन अगर मजीद ये दो एक दिन और रुकने की इजाज़त दे देता तो इसका ये प्लस पॉइंट होता।
ठीक है ना, कि होना चाहिए
तो इस तरह आपस में बहनें मिलना चाह रही हैं तो शोहर को भी चाहिए कि अपने अपने रवैये में नरमी रखे, कुछ ना कुछ फ्लेक्सिबिलिटी रखनी चाहिए, नरमी का बर्ताव करें।
ठीक, मजीद कॉल।
मेरा मुफ्ती साहब से सवाल है कि अगर कोई मतलब शख्स अपनी बीवी को कहे मजाक में कि अगर आपने फिलहाल काम किया या मतलब कि अगर आपने बेटी पैदा की तो मेरी तरफ से आप फारक हो, अभी तक तो वो हुआ नहीं है लेकिन अगर मतलब कि अगर बेटी पैदा हो जाती तो इसके बारे में।
अल्लाह अकबर, ये भी अलमिया है हमारे मुआशरे का, और बाद औकात इस तरह के वाकयात भी हो जाते हैं, और एक बेटी दो बेटी तीन बेटी, इसमें उस औरत का क्या कसूर जमील साहब कि जिसको इस तरह की धमकी दी जा रही हो, और बाद वाकयात आप भी सुनते हैं बल्कि अखबारात में छपते हैं कि हॉस्पिटल में ही तलाकनामा पहले से ही तैयार किया हुआ था, अगर ऐसी खबर मिली कि अब भी बेटी है तो ये क्या कहेंगे इस सोच पर आप?
ये जमाने जाहिलियत की सोचें हैं और दीन इस्लाम ने वाजे तौर पे इस सोच की काट की है और ये कुफार का तरीका बताया है। वो अपने यहाँ कोई लड़की पैदा होते होती तो आर महसूस किया करते थे, आर महसूस करने की वजह से अपनी बच्चियों को जिंदा दरगोर, जिंदा ही कब्र में गड़े में दबा देते, कोई कुएं में डाल आता, तो इस तरह अपने नौ मौलूद मासूम सी कलियां इसको मतलब इस तरह रोन दिया करते थे। दीन इस्लाम ने औरत के हुकूक वाज़े तौर पे बयान किए हैं। ये आदमी खुद गौर करे कि इसकी माँ भी तो एक औरत है, वो भी किसी की बच्ची थी,
ठीक है,
इसी तरह ये भी शादीशुदा है तो इसके निकाह में भी तो कोई औरत है, वो भी तो किसी की बच्ची है। तो अगर इस तरह सारी बच्चियों को ख़त्म कर दिया जाए तो इंसान का वजूद ही ख़त्म हो,
वजूद ही ख़त्म।
तो निकाह का मकसद ही यह है कि नस्ल इंसान की बका हो, और इसमें एहतराम है, औरत बच्ची अगर पैदा होती है तो ये कोई ऐसा सबब नहीं है कि जिस पे तलाक दी जाए, बल्कि बच्ची तो एक रहमत है और कमज़ोर बच्ची है, मलाइका तो खुशखबरी दे रहे होते हैं। तो लिहाजा बच्चियों की अच्छी तरबियत की जाए, ये इल्मे दीन से दूरी का नतीजा है कि बच्चों पे तो फख्र करते हैं और बच्चियां पैदा होने पे चेहरे पे मुरझाहट सी आ जाती है। तो ऐसा बिल्कुल नहीं होनी चाहिए। लड़का पैदा हो तो भी खुशी का इजहार करें, लड़की पैदा हो तो भी खुशी का इजहार करें, बेटे को कुछ देना है तो बेटी को भी उतना ही दें, देने में बेटे बेटी में भी फर्क ना करें,
फर्क ना, यानी इतने हुकूक शरीयत ने,
इतने हुकूक हैं। और नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने बेटियों की तरबियत पे फजाइल भी बयान किए, जिसकी इतनी बेटियां हों और उनकी वो अच्छी तरबियत करें तो वो जन्नत में दाखिल हो जाएगा। तो किसी ने कहा दो बेटियां हों तो वो भी जन्नत में, एक बेटी हो तो भी वो जन्नत में दाखिल हो जाएगा। तो इसलिए इस तरह की सोचें बिल्कुल ख़त्म कर दें। अब रहा ये मसला कि किसी ने ऐसा कर दिया कि अब बेटी हुई इस दफ़ा तो तलाक हो जाएगी, तो इस सूरत में देखें इसने अपनी तलाक को कंडीशनल कर दिया है, मशरूत कर दिया है, किस बात पे, बेटी की पैदाइश पे। बेटी का कोई कसूर नहीं है, औरत का भी कोई कसूर नहीं है। अब जब बच्ची दुनिया में आ जाती है तो इस सूरत में इसने तलाक को मुअल्लक किया था, मशरूत किया था, मौकूफ किया था बच्ची की पैदाइश पे। अब बच्ची की पैदाइश हो गई, तलाक वाके हो गई, इसमें बच्ची के बजाय कोई और शर्त लगा सकता था, अगर तुम मेरी इजाज़त के बगैर अपने मेके गई, अगर तुमने मेरी इजाज़त के बगैर ये काम किया तो तुम्हें तलाक। तो अब औरत की तरफ से वो काम हो गया, जाने अनजाने किसी भी सूरत में हो गया, तो इस सूरत में तलाक वाके हो जाएगी। कि तलाक इस तरह अंदाज में ना दी जाए, अगर तलाक वाकईतन कोई मजबूरी बन जाए तो पहले अहले इल्म से रुजू करें, ताकि तलाक अगर तलाक ही हल है इस मसले का तो जायज और आहसन तरीके से बंदा इस चीज से निकले। ये नहीं कि जज्बात में आके तलाकों पे तलाक दे दे और बाद में पछताता रहे।
ठीक है, इस तरह के जो अल्फाज बिलखसूस ये फारिग करना, आजाद करना, बाद ऐसे भी अल्फाज हैं कि जिनमें हमें और भी कुछ हुक्म बताने के लिए डिटेल चाहिए होती है। अवलन शोहर ये भी इस्तेमाल ना करें, लेकिन अगर किसी ने ये इस्तेमाल किए हमें या इसी कंडीशन लगा दी है जैसा कि सवाल में शुरू में था, तो इसके लिए भी डायरेक्ट दारुल इफ्ता में रब्ता कीजिए, आपसे कुछ पूछ कर फिर इंशाल्लाह आपको इसकी रहनुमाई कर दी जाएगी। मजीद को
प्यारे मुफ्ती साहब, मेरा आपसे यह सवाल है, मुफ्ती साहब क्या बच्चे अपनी चीजें दूसरे बच्चे को दे सकते हैं और बेच सकते हैं? मेरे लिए दुआ फरमा दे, मैं ठीक हो जाऊँ।
अच्छा भाई, बेटा हसन अली, अल्लाह आपको तंदुरुस्ती दे, सलामती अता फरमाए। जी बच्चों की ये कह रहे हैं कि ये क्या करें, हम अपनी चीजें हैं, ये
एक बच्चा जो नाबालिग है वो अपनी चीज, अपनी मिल्क वाली चीज दूसरे बच्चे को या किसी बड़े को नहीं दे सकता, और जो बालिग है तो उसे भी नाबालिग बच्चे की मिल्क वाली चीज लेना जायज नहीं होता। बात सूरतें इसकी इजाज़त की निकल आती हैं, लेकिन उमूमी तौर पे हुक्म यही है कि नाबालिग अपनी चीज का मालिक दूसरे को नहीं बना सकता। रहा मामला बच्चा अपनी चीज अगर बेचना चाहता है और वो दूसरे ही बच्चे को बेचना चाहता है, और जो चीज़ बेची जा रही है दोनों समझदार हैं, यानी समझ रखते हैं कि ये चीज़ खरीदी तो ये चीज़ बेची। अब जैसे एक बच्चा टॉफ़ी लेकर आ गया 5 रुपए की, अब दूसरा बच्चा 5 रुपए दे के वो टॉफ़ी लेना चाहता है, वो खरीदो फरोख का मतलब दोनों समझते हैं कि अब जब टॉफ़ी इसको दी तो
5 रुपए
और 5 रुपए मेरे हो गए, तो फिर तो ये खरीदो फरोख्त इस बच्चे की भी दुरुस्त मान ली जाएगी।
ठीक है, ये सवाल है लाहौर से। सवाल कहते हैं कि मर्द चैन वाली घड़ी पहन सकता?
मर्दों के लिए चैन वाली घड़ी पहनना इसको उलमा ने नापसंद किया है, अलबत्ता अगर कोई पहनता है तो इसको गुनाहगार नहीं कहेंगे।
नमाज भी हो जाएगी?
नमाज हो जाएगी, लेकिन इसमें उलमा का इख्तिलाफ है, तो बेहतर यह है कि इसको ना पहने। अगर पहन लिया नमाज पढ़ रहे हैं तो बेहतर है नमाज के वक्त उतार दें, ताकि इख्तिलाफ उलमा की बिना पर नमाज में किसी किस्म की कराहत भी ना आए, कि बाद उलमा चैन वाली घड़ी पहनकर नमाज पढ़ने को मकरूह कहते हैं।
मीरपुर खास से सवाल है कि अगर कोई शख्स 3 तलाकें देकर फिर भी साथ रहता रहे, क्या
3 तलाकें वाके होने से औरत अपने शोहर पर हराम हो चुकी होती है? जब हराम हो चुकी, कुरान पाक फरमा रहे फला तहिल्लु लहू मिन बादु, अब ये 3 तलाकों के बाद अपने शोहर के लिए हलाल नहीं रही। जब कुरान पाक ने ही हुरमत वाके होना बयान कर दी, हिल्लत को ख़त्म कर दिया, तो अब 3 तलाकों के बाद भी मियां बीवी एक साथ रहें तो सिवाय गुनाह के और इसको क्या कहा जा सकता? तो इसलिए 3 तलाकों के बाद एक साथ रहना, इज़दिवाजी ताल्लुकात के साथ रहना, ये सब गुनाह नाजायज और हराम कारी है। अल्लाह ताला अकल और शर्म हया अता फरमाए। अहकाम शरा के मुताबिक निकाह करके एक अजनबिया थी, तो निकाह के जरिए अब वो हलाल हो गई थी। अब अल्लाह ताला ही के बताए हुए कवानीन के मुताबिक जब एक आदमी ने अपनी बीवी को 3 तलाकें दे दी हैं, तो अल्लाह ही का कानून अब कह रहे फला तहिल्लु लहू मिन बाद, 3 तलाकों के बाद अभी औरत इसके लिए हलाल नहीं, तो इस कानून को क्यों अमलन नहीं माना जा रहा? अल्लाह ताला हम सबको कवानीन इस्लामिया के मुताबिक अमल करने की तौफीक अता फरमाए, और ऐसे इकदाम जो तलाक तक ले जाते हैं अल्लाह ताला हम सबको उन इकदाम तक पहुँचने से महफूज फरमाए। और अगर कोई चला गया तो अब जो शरीयत के बताया हुआ तरीका है उसी के मुताबिक इस मामले को हल करने की तौफीक अता फरमाए।
जी मजीद सवाल।
मेरा नाम मोहम्मद मेराज अंसारी। मेरा सवाल ये है कि बाज़ लोग कहते हैं कि कुरान मजीद को बग़ैर तर्जुमे के हिफ्ज़ करने का कोई फ़ायदा नहीं, क्या ये ठीक है?
तर्जुमे के साथ तो कोई भी नहीं हिफ्ज़ करता, लेकिन क्या कहेंगे आप कि
देखें जो बाज़ लोग ये कह रहे हैं इनकी बात बिल्कुल ही गलत है। कह रहे हैं कि कोई फ़ायदा नहीं है, तो ये शख्स बिल्कुल गलत कह रहा है। कुरान पाक जो बच्चे पढ़ रहे होते हैं, हिफ्ज कर रहे होते हैं, तो हिफ्ज करेंगे पहले एक काम तो कर लें कि कुरान पाक उन्होंने हिफ्ज कर लिया। अब हिफ्ज करने के बाद अगला स्टेप ये होता है कि इस हाफिज़े कुरान को इल्मे दीन के रास्ते पे लगा दिया जाए। जो मुरव्वजा तरीका हमारे यहाँ पर है दरसे निज़ामी आलिम कोर्स, जब ये आलिम कोर्स करेगा हाफिज भी होगा, तो हिफ्ज कुरान का तो वैसे ही फ़ायदा है। भले किसी आदमी को सूरह इखलास पढ़ रहा है और उसका तर्जमा नहीं आता, बिलफर्ज नहीं आता, तब भी उसे सूरह इखलास पढ़ने का सवाब मिलेगा, जो हदीस मुबारका में एक एक हर्फ पर 10 नेकियां बयान की गई हैं। और जो कुरान पाक को हिफ्ज कर लेता है तो हिफ्ज कुरान करने वाले शख्स के मजीद दर्जात बुलंद हो जाते हैं। रहा मामला कुरान हिफ्ज करने के बाद इसका फहम, इसको समझना, तो ये एक अगला स्टेप है, ये वक्त के साथ साथ ही होगा। और जब बच्चा कुरान का हाफिज हो जाए, आप इसको आलिम दीन बनाएं, आलिम दीन बने, उसके साथ साथ मुफ्ती कोर्स कराएं, मुफ्ती इस्लाम बने, दीन का खादिम बने, तो इंशाल्लाह हिफ्ज कुरान की बरकत, फिर इल्म दीन सीखेगा, आलिम दीन बनेगा, मुफ्ती इस्लाम बनेगा। तो इंशाल्लाह जो ये एतराज करने वाला चाह रहा था ना कि सिर्फ हिफ्ज पे इक्तिफा ना करें, तो इंशाल्लाह वो मकसद भी पूरा होगा, लेकिन बात गलत है।
बात गलत
कि बगैर कुरान का तर्जमा जाने हिफ्ज का कोई फायदा नहीं है, ये बात गलत है। हिफ्ज का तब भी फायदा है, कोई नाजरा भी पढ़ता है,
बिल्कुल
हिफ्ज नहीं करता उसका नाजरा पढ़ना भी फायदा है। अगर कोई नहीं भी पढ़ता कुरान, कुरान को देखता है, इसका भी फायदा है। अगर कोई कुरान को हाथ में लेता है बावजू, तो उसका कुरान छूना भी सवाब है, कुरान लिखना भी सवाब है।
और कुरान की इतनी सूरतों के या कुरान को पढ़ने के हवाले से जो ओवरऑल उसके फजाइल बयान किए गए, ठीक है, समझना, फहम, तदब्बुर, तफक्कुर, अपने उस एतबार से वो भी हमें कुरान में कहा गया। जो कुरान पढ़ रहे हैं तो उसमें जो हुक्म दिया गया उसकी तरफ भी توجہ رکھی جائے, لیکن مجھے لگتا ہے یہ سکھ سازش کے تحت نا یہ چیزیں بھی پھیلائی جاتی ہیں کہ بھائی فائدہ تو کچھ نہیں ہوگا, حفظ ہی نہ کریں, آہستہ آہستہ حفظ ہی واپسی لوگوں کو موڑ لیا. اسی طرح عام طور پہ بعض اوقات کوئی قرآن پڑھنے والا بھی ہوتا تو اس کو بھی کہتے ہیں یار آپ کو قرآن سمجھ تو آ نہیں رہا تو پڑھنے کا کیا فائدہ. تو قرآن پاک وہ سمجھ کر پڑھیں یا بغیر سمجھے, جو تلاوت کا ثواب ہے وہ تو انہیں ملے گا. قرآن کو باوجود چھو رہے ہیں وہ بھی ثواب ملے گا, قرآن پاک کو دیکھ رہے ہیں یہ دیکھنا بھی عبادت ہے یہ بھی ثواب ملے گا. تو یہ بڑی عجیب سی بات ہے. امام احمد بن حنبل رضی اللہ تعالیٰ عنہ جنہوں نے خواب میں جمیل صاحب اللہ پاک کا دیدار کیا, تو ان کو بشارت قرآن پاک کو کے حوالے سے, تو انہوں نے سوال کیا کہ یہ فضیلت سمجھے اور بغیر سمجھے دونوں کے لیے, تو دونوں کے لیے یہ ثواب. تو یہ انعام اللہ کی طرف سے جو قرآن پاک پڑھنے والے کے لیے ہیں, وہ چاہے سمجھ رہا ہو یا نہ سمجھ رہا ہو کہ وہ ثواب اسے حاصل ہوں گے. 15 سال 13 سال کے بچے ہمارے عام طور پہ حفظ کرتے ہیں, 15 سال کے ہوں 13 سال کے ہوں 12 سال کے بچے, یعنی اوور آل کہیں تو 17 سال 16 سال میں کمپلیٹ کر لیتے ہیں, یہ تقریباً ایسا ہی ہوتا ہے. آپ نے کتنے سال میں ابتدائی؟
15 سال میں حفظ کر لیا تھا.
کر لیا تھا نا, تو یہ ایک عمر ہوتی. یہ عجیب لوگ نہیں ہے کہ 15 سال کے بچے نے جس نے پورا قرآن حفظ کر لیا ہے اس سے یہ تقاضا کر رہے ہیں کہ تم ترجمہ بھی اس کا سناؤ, یعنی پورا ترجمہ کیوں نہیں یاد کیا, اور ترجمہ یاد نہیں کیا تو تمہیں قرآن کا یہ کیا فائدہ.
اعتراض کرنے والا خود نل بٹا نیل ہوگا,
ہوگا ہی نہیں,
اس کو کچھ بھی نہیں آتا ہوگا.
جی ہاں بالکل,
جو اہل علم ہوں گے وہ تو اس بچے کو سراہیں گے اور اس کو آگے مزید لے کے جانے کی کوشش کریں گے تاکہ یہ دین اسلام کا سچا خادم بن جائے. اور جو سوال میں سوچ بیان کی جا رہی ہے بعض لوگوں کی, وہ سوچ دین سے دور کرنے والی ہے, دین سے ہٹانے والی
ہٹانے والی.
تو لہذا اگر کوئی مسلمان اگر یہ سوچ رکھتا ہے تو اپنی سوچ کا یہ زاویہ بدل لے کہ یہ سوچ یہ مسلمانوں کے لیے نقصان دہ.
مزید سوال
صاحب کی بارگاہ میں یہ سوال عرض ہے کہ جو ٹینٹ کا کام کرتا ہے, اب اس کے پاس جو ٹینٹ کا سامان ہے وہ 20-30 لاکھ کا ہے, تو اب یہ اس سامان پر زکات دے گا یا اس سے جو انکم حاصل ہوتی ہے اس پر زکات دے گا؟
ٹھیک ہے, ڈیکوریشن ٹینٹ وغیرہ شادیوں میں لگائے جاتے ہیں مختلف اوقات پر, تو ظاہر ان کے پاس لاکھوں کا سامان ہوتا ہے, تو اس پورا جو سیٹ اپ ان کے سامان کا ہے اس پہ بھی زکات؟
ڈیکوریشن والا جو سامان ہے اس کی حیثیت کرائے پر دی جانے والی چیزوں کی طرح ہے.
ٹھیک ہے,
تو کرائے پر جو چیزیں دی جا رہی ہوتی ہیں تو وہ اموال زکوٰۃ نہیں ہوتے, تو لہذا ان کی مالیت پر کوئی زکوٰۃ نہیں ہے. وہ چاہے 30 لاکھ کا ہو 50 لاکھ کا ہو تو اس پر زکوٰۃ نہیں ہے. اسی طرح شادی ہالز وغیرہ ہوتے ہیں, تو شادی ہال بھی لوگ ایک طرح سے اپنے جو پروگرام ہوتا ہے اس تقریب کے لیے اس کو رینٹ پہ ہی لے رہے ہوتے ہیں, تو اب ان شادی ہالوں کی قیمت بھی بہت زیادہ لاکھوں کروڑوں تک پہنچ چکی ہوتی ہے, تو ان اس شادی ہال پر بھی زکوٰۃ نہیں ہے کیونکہ وہ مال تجارت نہیں ہے, وہ رینٹ پر دیا جانے والا ایک مقام ہوتا ہے, ایک جگہ ہوتی ہے. تو جس طرح دکانیں کرائے پہ دی جا رہی ہوتی ہیں, رینٹ کار والے وہ کاریں کرائے پر دے رہے ہوتے ہیں, تو اس طرح کی جو چیزیں ہیں ان پر زکوٰۃ نہیں ہے. زکوٰۃ مال تجارت پر ہوتی ہے. مال تجارت اس مال کو کہتے ہیں جس کو آپ نے تجارت کی بنیاد پر بیچنے کے لیے خریدا ہو,
اس مال کو باقاعدہ بیچنا ہے,
اس چیز کو باقاعدہ خرید کر آپ نے بیچنا ہے, وہ تجارت کرنی ہے, کاروبار کرنا ہے.
لیکن یہ جو آمدنی کی بات ہوتی ہے نا, جیسے ہم عام کاروبار کی بات کرتے ہیں, آپ کا بزنس کیا ہے؟ آپ ڈیکوریشن کا بزنس, ٹھیک ہے بھائی, آپ کا کیا ہے؟ تو میں یہ چیزیں, وہ ہوتی رینٹ والی ہیں, تو لوگ یہی سمجھ رہے ہوتے کہ یہ ہماری تجارت تو ہے, ہماری آمدنی تو ہے, تو ان میں کیا ایک فرق ہوگا؟
فرق یہ نا کہ یہ ڈیکوریشن کا جو مال ہے, جیسے ٹینٹ وغیرہ بتا رہے ہیں, اسی نا برتن ہوتے ہیں ڈیکوریشن کے, تو یہ چیزیں بیچنے کے لیے نہیں خریدی جاتی, ان کو ہم کسی کو ضرورت ہوتی ہے ہم رینٹ پہ اس کو آگے دے دیتے ہیں, وہ ہمیں رینٹ پے کر دیتا ہے, تو ہم نے اس کو سامان نہیں بیچا ہوتا. اس برتن کے, اس ٹینٹ کی ہم نے جو منفعت ہے وہ دی ہوتی ہے, تو یہ گویا ایک طرح سے کرائے پر دینا ہی ہے. جب کرائے پر دیا جا رہا ہے تو وہ چیز بک نہیں رہی, تو اس لیے اگرچہ ان کا ذریعہ آمدنی یہ ہے,
جی,
تو اس لیے ذریعہ آمدنی پیسوں کا ذریعہ اگرچہ یہ ہے, لیکن اس چیز کی حیثیت مال تجارت والی نہ ہونے کی وجہ سے ان اموال پر زکوٰۃ نہیں ہے. البتہ جو شو روم میں گاڑیاں رکھی ہوتی ہیں بیچنے کے لیے, تو ان پر زکوٰۃ ہوگی کیونکہ وہ خریدتے ہی اس لیے ہیں کہ اس کو آگے ہم نفع رکھ کر
فروخت کریں گے، کاروبار کریں گے، تو ان کا یہ مال مال تجارت ہے. تو مال تجارت پر زکات ہے، سونے چاندی پہ زکات ہے، روپے پیسے کرنسی رائس بونڈ ان پر زکات ہے، زیورات کی صورت میں سونا چاندی ہو یا ویسے بسکٹ کی شکل میں ہو تو اس پر زکات ہے. تو انشاءاللہ جب زکات کے سیزن عام طور پہ رمضان المبارک کے قریب قریب لوگ
رجب سے تیاری شروع ہو جاتی، کئی افراد ہیں رجب سے بھی کرتے ہیں اور کچھ شعبان میں، رمضان تو پھر فائنل فائنل ہی، یعنی عام طور پہ لوگوں نے جو
زکات کا مہینہ سمجھا ہوا
مہینہ سمجھا ہوا. اللہ پاک ہم سب کو عمل کی توفیق عطا فرمائے.
جانے مسائل دو علماء سے پوچھیں یہ حکم ہے.